एक बार फिर दुरूद भेजिएगा, मोहम्मद व आले मोहम्मद।
पर मोहम्मद वाले मोहम्मद सलावत।
एक बार फिर दुरूद भेजेगा, मोहम्मद वाले मोहम्मद। अच्छा, अब मैं थोड़ा सा तेजी से सवाल और जवाब को निपटाने की कोशिश करूंगा, वरना ये सवाल इतने हैं कि अगर हर एक को मैंने 2-3 मिनट भी दे दिए तो आप माह रमजान में होता तो सहरी का बंदोबस्त कर लेते फिर आप। लेकिन मैं चाहूंगा कि आपको इफ्तारी पर ही फारिग करवा दूं, तो आप परवाह नहीं कीजिएगा, मैं जल्दी निपटाऊंगा। और कुछ सवाल शायद रह जाएं, शायद रह भी जाएं, मैं कोशिश करूंगा कि सारे सवाल निपटा दिए जाएं इंशाअल्लाह। चलिए इसको ऊपर ही रख लेते हैं। लिखा है, औलाद की तरबियत की कोई एज लिमिट है? हुकूक वालदैन की कोई एज लिमिट है? एज लिमिट नहीं होती अल्लाह के दीन के अंदर। मसलन औलाद की तरबियत करनी है या आपकी जिम्मेदारी है, हाँ बास जो आपके इख्तियारात हैं उसमें लिमिट लग सकती है। लेकिन मैं मसलन मैं सोचूं मेरे बच्चे की उम्र 26 साल हो गई, अब मेरी कोई जिम्मेदारी नहीं है, नहीं जिम्मेदारी अभी भी है, हाँ लिमिट लग जाएगी। लिमिट किस बात पर लगेगी? पहले तो मैं हर चीज में उसकी दखालत दे सकता था, अब मैं देने से पहले सोचूंगा कि भाई ये भी 26 साल का है, ये भी बाप बन गया है मिसाल के तौर पर, इसके काम में मैं कितनी दखालत दूं तो फायदेमंद होगा। एक बात हमेशा ध्यान में रखिएगा, हम दखालत दें या रहनुमाई दें इसलिए कि रिजल्ट निकले, ना इसलिए कि उल्टा रिजल्ट निकले, जिसको हम लोग कहते हैं काउंटर प्रोडक्टिव। बाद अवकात हमारा काम प्रोडक्टिव नहीं होता, काउंटर प्रोडक्टिव होता है। वो किस तरीके से? बच्चे ने कहा मैं ये कर लूं, मैंने कहा बेटा ये नहीं करना, और किया तो बहुत बुरा होगा, तो फिर बच्चा अंदर से कहता है अच्छा आप देखिए मैं इस उस्तादी से करूंगा आपको पता ही नहीं चलेगा। होशियार रहिएगा, आपको रिजल्ट लेना है, आपको अपना गुस्सा अपना रोब अपनी शख्सियत नहीं दिखानी, रिजल्ट लेना है। तो बाद अवकात आपका गाइडेंस करने का रहनुमाई करने का तरीकाकार होगा कि आप उसको समझाएं, उसके साथ बैठे मामले को समझने की कोशिश करें। इस सवाल को मैं यहीं पर रखता हूं। एज लिमिट है या नहीं है? एज लिमिट नहीं है, इख्तियारात की लिमिट लगती रहती है, आगे पीछे होता रहता है। वालदैन जितने ज्यादा कमजोरी की तरफ जाएं उनके हुकूक बढ़ते चले जाते हैं, और बच्चा जितना ज्यादा ताकत की तरफ जाए आपके इख्तियारात कम होते रहते हैं। भाई इस तरीके से होगा मामला। बहुत अच्छा सवाल है, वालदैन औलाद की तरबियत में वालदैन और वालदैन के वालदैन में इख्तलाफ हो तो औलाद के लिए क्या हुक्म है? बाप एक बात कह रहा है, दादा एक और बात कह रहे हैं, माँ एक बात कह रही है, नानी एक और बात कह रही है, अब क्या होगा? अच्छा बच्चा बीच में खड़ा है, वो क्या करे? वो दादा को खुश करे या बाबा को खुश करे? अब मिसाल क्या है? मिसाल ये है कि भाई दादा जो हैं वो अभी भी म्यूजिक सुनते हैं, अब्बा जो हैं वो दीनदार हो चुके हैं। अब अब्बा कह रहे हैं बेटा म्यूजिक कभी नहीं सुनना, और दादा म्यूजिक है, बेटा वो कैसेट उठा के लाओ जरा। अब बेटा कह रहे भाई मैं कहां फंस गया, सुनूं या नहीं सुनूं, दूं या नहीं दूं। एक बात हमेशा ध्यान में रखिएगा, बच्चे के लिए दो कमांड नहीं जाने चाहिए, कमांड की क्लैरिटी बहुत जरूरी है, हुक्म वाज़े। आप देखें ऑर्गेनाइजेशंस में आप काम करते हैं, ऑर्गेनाइजेशंस के लिए जो चीज कातिल होती है वो ये कि दो कमांड ऊपर से आ रहे हो, दो पिलर्स नहीं चलते ऑर्गेनाइजेशन के अंदर, एक कमांड ऊपर से आता है डाइल्यूट हो सकता है लेकिन कंट्रोवर्सी नहीं आ सकती। एक बॉस ये कह रहा है दूसरा बॉस ये कह रहा है, ऑर्गेनाइजेशन खत्म हो जाएगी, टूट जाएगी। बच्चे के साथ भी ऐसे ही होता है। इस सूरत हाल में आप क्या करें? इस सूरत हाल में आपको बाप होने के नाते मिसाल के तौर पर अकल का मुजाहरा करना पड़ेगा कि या तो आप हुक्म से रुक जाएं अगर आपके वालिद ने हुक्म चलाना है, और अगर आप ये समझते हैं कि आप हुक्म से नहीं रोक सकते तो फिर कोई ऐसा रास्ता तलाश कीजिए कि बच्चे के अंदर ये कॉन्ट्रोवर्सी ना आए। बच्चे को दो कमांड नहीं मिलने चाहिए, क्योंकि देखिए बच्चा तो इस काबिल है भी नहीं कि वो एनालिसिस करे। अच्छा अब मैं एक और फर्ज ले लेता हूं, बच्चे की उम्र 25-26 साल है, बाबा की उम्र 40-45 साल है और दादा की उम्र 65-70 साल है। अब बच्चा होगा जिसको हल करना होगा, क्यों? जैसे कोई इंसान 40-45 के ऊपर जाता है उसकी चेंज होने की ताकत खराब हो जाती है। तो अगर दादा 65-70 साल के हैं तो उन्होंने तो चेंज नहीं होना है, और बाप भी 45-50 का है, इसने भी चेंज नहीं होना है। अब किसने चेंज होना है? अब उस बच्चे को होशियारी दिखानी पड़ेगी, उसको होशियारी दिखानी पड़ेगी कि मैं कैसे कोई ऐसा काम करूं कि ना मेरा बाप नाराज हो ना मेरा दादा नाराज हो, और अगर कोई ऐसा काम करना भी पड़े तो फिर उसको समझाना पड़ेगा, तरीके से बात करनी पड़ेगी, किसी तरीके से लेके चलना पड़ेगा। जब वालदैन बूढ़े होते हैं तो बिल्कुल उस पोजीशन में होते हैं जैसे हम बच्चे होते हैं, जिस तरह बच्चे को बाज़ोकात बहलाना भी पड़ता है, इस तरह बाज़ोकात अगर वालदैन बूढ़े हो जाएं तो बहलाना भी पड़ता है, समझाना भी पड़ता है, लेकिन एहतराम के साथ, एहतराम के साथ। और मुझे एक बात का बहुत अच्छी तरह अंदाजा है इस्लाम को देखते हुए कि अगर कोई खुदा से मदद मांगता रहे, खुदा मेरी इस मुश्किल को हल कर, मैं अपने बाप के साथ बेहतरामी नहीं करना चाहता, मैं अपने दादा का भी ख्याल रखना चाहता हूँ, खुदा हल देता है, फिर खुदा हल देता है, मदद तलब करे अल्लाह से तो खुदा अकल भी देता है, रास्ते भी बता देता है, मामले हल हो जाते हैं। बिलाखिर बाप है, बिलाखिर दुश्मन तो नहीं है, दादा है वो भी मोहब्बत करने वाला होता है, तो जब तक ये मोहब्बतें रहती हैं मसाइल हल हो जाते हैं, अल्लाह निपटा देता है। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। लिखा है औलाद की बेहतर तरबियत के लिए खुद अपनी तरबियत भी जरूरी है, अपने आप को बेहतर करें या औलाद को ट्यूटर से सिखाया जाए। क्या ऐसा हो सकता है कि मैं अपनी तरबियत ना करूं और बच्चे के लिए एक ट्यूटर रखूं, उस्ताद रखूं, वो उसकी तरबियत कर दे? होने को शायद हो जाए, लेकिन फिर आपके और बच्चे के ताल्लुकात खराब हो जाएंगे, आपका मकाम खत्म हो जाएगा। तो रास्ता सिर्फ एक ही है, अपनी तरबियत करनी पड़ेगी। अच्छा, ये खुदा का निजाम है। बाज़ औक़ात मैं अर्ज करता हूँ, इसको शायद परसों तरसों भी कहीं पर अर्ज किया था मुझे, कि मेरा एक दोस्त था कॉलेज के जमाने से, मेरा दोस्त था, फिर मैं ईरान चला गया, दीनदारी की तरफ चला गया, वो उसी जमाने में घूमता रहा काफी अरसे तक। फिर मैं उससे कहता था भाई नमाज पढ़ो, तो बिलाकर हमारे दोस्त तो लोग हमें साथ चलता देखते हैं, नहीं पढ़ता था। फिर एक दफा मैं पाकिस्तान गया, देखा नमाज पढ़ने लगा, मैंने कहा भाई अब क्या मामला हुआ, इतने अरसे तो हम समझा रहे थे तुम नहीं पढ़ रहे थे। कहने लगा मेरा बेटा 3 साल का हो गया, अभी अगर मैंने नमाज नहीं पढ़ी तो बेनमाजी हो जाएगा। ये अल्लाह ने निजाम इस तरह बनाया है कि बाद इंसान बच्चे की मोहब्बत में कुछ बुराइयां नहीं करता। और मैंने देखे कुछ लोग के जो बुराइयां करते थे, जैसे उन्होंने देखा बच्चे बड़े हो रहे हैं, बच्चियां बड़ी हो रही हैं, उन्होंने अपनी बुराइयों को कंट्रोल किया। ये खुदा का निजाम है। तो लेकिन ट्यूटर से मामला हल नहीं होगा, खुद मेहनत करनी पड़ेगी। एक बड़ा खतरनाक सवाल है, आपकी खिदमत में अर्ज करता हूँ। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। घरेलू इख्तलाफात में शौहर या बीवी में से किसकी मामले को संभालने की फाइनल रिस्पॉन्सिबिलिटी है? शौहर और बीवी में इख्तलाफ हो गया है, अब इस मामले को किसी ने संभालना है, शौहर की जिम्मेदारी है या बीवी की जिम्मेदारी है? वो तो शुक्र है कि मैं अपने घर से दूर हूं, वरना मामला बहुत ही खराब हो जाता, तो मुझे आपका भी ख्याल रखना पड़ेगा। नहीं भाई, मामला दोनों की जिम्मेदारी है। क्या कभी ताली एक हाथ से बजी है? अगर एक पार्टी अपनी जिम्मेदारी अंजाम नहीं देगी तो दूसरा कब तक कुर्बानी देगा? बस हम ये कहें नहीं बीवी की जिम्मेदारी है कि वो खामोश हो जाया करे, कब तक खामोश होगी? एक दिन बरस पड़ेगी। अच्छा अगर हम कहें नहीं शौहर की जिम्मेदारी है तो वो बीवी सर पर चढ़ जाएगी, फिर एक वक्त शौहर बरसेगा। फिर दोनों की जिम्मेदारी है, दोनों को अकल दिखानी चाहिए, दोनों को शऊर दिखाना चाहिए। अलबत्ता इसमें इस तरह से किया जा सकता है कि एक दफा क्या होता है, अगर वाकया जो होशियार मियां बीवी होते हैं और जो मामला को समझना जानते हैं तो वो देखते हैं कि आज इसके चीखने की बारी है, तो चलो मैं खामोश हो जाता हूँ। फिर दूसरी देखती है कि नहीं आज इसका कुछ दिमाग ज्यादा ही खराब हुआ, चलो आज मैं खामोश हो जाऊं। तो बारी बारी भी हो सकता है अगर अकलमंद हो, लेकिन जिम्मेदारी दोनों की है, जिम्मेदारी दोनों की है, किसी एक के सर पर नहीं डाला जा सकता। ऐसा नहीं होता, चूंकि बात यहां तक आई तो इसके ऊपर थोड़ा सा बात कर लेता हूं। असल में दोनों को कुछ ना कुछ कॉम्प्रोमाइजेस करने होते हैं। शौहर में कुछ चीजें ऐसी होंगी जो बीवी को पसंद नहीं आएंगी, बीवी के अंदर कुछ चीजें ऐसी होंगी जो शौहर को पसंद नहीं आएंगी, तो दोनों इस कॉम्प्रोमाइज को ईजाद करें कि कुछ चीजें मैं छोड़ूंगा और कुछ चीजें तुम्हें भी छोड़नी पड़ेगी। अकलमंदी का तकाजा ये। उसके बाद क्या होगा कि जब कोई ऐसी चीज हो जो आपको बिल्कुल पसंद ना आए, सामने वाला छोड़ भी नहीं रहा है और आपको पसंद भी नहीं आ रही, तो फिर आप अपने जहन से ही पूछेगा कि इस चीज की खातिर घर बर्बाद करूं ये बेहतर है या सब्र कर लूं ये बेहतर है। फिर थोड़ा सब्र करना सीखे। फिर उस सब्र करते वक्त मैं एक नुस्खा अर्ज करता हूं, आप इसको पता नहीं क्या हिसाब करेंगे। वो नुस्खा ये है कि जब किसी ऐसी बात पे सब्र करना हो तो थोड़ा सा हंस लीजिएगा, क्योंकि अगर आपने हंसे बगैर सब्र किया तो अंदर इतना प्रेशर बनेगा कि फिर सब्र नहीं हो पाएगा आपसे। तो ऐसी अगर कोई चीज देखिए, अब लेवल्स क्या बने, एक लेवल ये बना कि कॉम्प्रोमाइज किया जाए, कुछ वो छोड़े कुछ मैं छोड़ू, फिर कोई चीज ऐसी होगी जो मैं चाहता हूं कि वो छोड़े वो नहीं छोड़ पा रही किसी भी वजह से, या वो चाहती है कि मैं छोड़ू और मैं नहीं छोड़ पा रहा हूं, तो इस पे उसको सब्र करना होगा। इस सब्र करने के लिए थोड़ा सा प्रेशर रिलीज करना होगा, और प्रेशर रिलीज करने का बेहतरीन रास्ता ये कि सोचे कि मेरी जिंदगी की कीमत इससे ज्यादा है, इसकी खातिर जिंदगी बर्बाद नहीं करूंगा। ये छोटा सा मामला है, गुजार लिया जाएगा। और एक बात आप और मैं बहुत अच्छी तरह जानते हैं, जिंदगी बहुत कीमती है, जिंदगी बहुत कीमती होती है, छोटी छोटी बातों की खातिर जिंदगी बर्बाद नहीं की जा सकती। तो जिंदगी कीमती है, इसका ख्याल रखना होगा। छोटी छोटी बातें नहीं पसंद आई कोई बात नहीं, किसी को मिसाल के तौर पर सलीका नहीं आता है, किसी को बात करना नहीं आता है, किसी का ये मामला किसी का वो मामला, इंसान सोचे नहीं जिंदगी इससे ज्यादा कीमती है, इसकी खातिर बर्बाद नहीं कर सकता। तो इंशाअल्लाह कॉम्प्रोमाइज और पेशेंस जिसको हम लोग कहते हैं। एक और पॉइंट होता है इसके अंदर, जब तेजी से अर्ज कर रहा हूं, तवक्कुआत कम रखें। ये बहुत की पॉइंट है, तवक्कुआत कम करें। तवक्कुआत कम होती हैं तो सब्र करना आसान होता है, तवक्कुआत ज्यादा होती हैं तो सब्र करना बहुत मुश्किल हो जाता है। सेंसिटिव नहीं होना चाहिए इंसान को, घर के मामले में सेंसिटिव नहीं होना चाहिए, वरना छोटी छोटी बातों से चिढ़ता रहा तो फिर बच्चों से सही जिंदगी नहीं गुजार पाएगा। तो तवक्कुआत कम होनी चाहिए, पेशेंस थोड़ा ज्यादा होना चाहिए, जिंदगी को अहमियत दे तो फिर वो जीत सकता है इस मामले में। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। सवाल सुनिएगा, आज के इक्तसादी हालात के हिसाब से बड़ा अजीब सवाल है। क्या ये यकीन सही है कि औलाद अपने वालदैन के लिए रिस्क में इजाफे का सबब है? मशहूर है कि बच्चा जो आता है तो अपना रिस्क लेकर आता है। पूछने वाले ने इस पे सवाल किया है कि क्या ये कॉन्सेप्ट सही है, यानी कहीं ऐसा तो नहीं कि बच्चा आकर मेरा पैसा भी खा रहा है, अपना तो लेके नहीं आया मेरा भी लेके जा रहा है। तो पूछने वाले को डाउट हो गया थोड़ा सा कि भाई ये कैसे हो सकता है कि खुदा किसी इंसान को खल्क करे और उसका रिस्क ना खल्क करे। खुदा ने कीड़े भी पैदा किए ना तो पत्थरों के नीचे रिस्क रखा है। एक बड़ी अजीब बात है, दुनिया में समंदरों के अंदर कुछ खंदकें बनी हुई हैं, गड्ढे जिसको हम लोग कहते हैं ट्रेंच। तो एक ट्रेंच है फिलिपाइन के नजदीक, उसका नाम है मेरियाना ट्रेंच। वो मेरियाना ट्रेंच इतनी गहरी है कि माउंट एवरेस्ट उसमें चला जाएगा। 10,000 मीटर से ज्यादा डेप्थ है वहां पर, 10,000 मीटर। माउंट एवरेस्ट 8,800 फ्यू मीटर है। उस मेरियाना ट्रेंच में पूरा माउंट एवरेस्ट चला जाएगा, सही है। तो इन्होंने कुछ रोबोट्स भेजे हैं, रोबोट सबमरीन्स के जो गई हैं और उन्होंने 10,000 मीटर नीचे जाकर जायजा लिया। तो अजीजा ने मुतरम बड़ी अजीब बात थी, वहां भी मखलूक खाना खा रही थी। या अल्लाह, उसका प्रेशर इतना शदीद है कि नॉर्मल लोहा बर्दाश्त नहीं कर सकता। खुदा ने वहां भी मखलूक रखी है, वहां भी उसका रिस्क रखा है। पॉसिबल नहीं है खुदा इंसान को पैदा करे रिस्क पैदा ना करे, ये भूल जाए हम लोग। तो अगर कोई ये कहे ना 7 अरब इंसान है इसलिए इनका रिस्क कम पड़ रहा है, ये फजूल बात है। खुदा ने इस दुनिया में बहुत रिस्क रखा है। रिस्क का मसला नहीं है, तकसीम का मसला है। تقسیم کا مسئلہ ہے. ہم لوگ تقسیم صحیح نہیں کرتے, کفران نعمت کرتے ہیں. جیسے میں نے کل عرض کیا, کفران نعمت اور تقسیم میں ظلم, یہ ہماری مشکل ہے. تو اولاد کا ہونا یقیناً رزق لے کر آئے گا اگر ہم خدا کے اس اصول پر کار فرما رہے ہیں, اس کے رزق کو تلاش کریں, کفران نعمت نہ کریں اور ظلم نہ کریں. درود بھیجے گا محمد و آل محمد صلی اللہ علیہ
وسلم. مولانا اس کا ایک ذیلی سوال بھی ہے, وہ زیادہ امپورٹنٹ وہ بھی ہے.
جی میں دیکھ لیتا ہوں دوبارہ. کیا اولاد پیدا کرنا ضروری ہے؟ دیکھیے انہوں نے ذیلی سوال کتنا اچھا پک کیا. ایسا کرتے ہیں کہ ہم یہ کہہ دیتے ہیں اولاد پیدا کرنا ضروری نہیں ہے, تو دو نسل بعد آپ بھی نہیں ہوں گے, یہاں معاملہ ہی ختم ہو جائے گا. کسی نے مجھ سے کہا کہ بھائی یہ جو کرسچینٹی ہے, جو اسلام ہے, کرسچینٹی اور اسلام میں ہم کہتے ہیں اسلام دین کامل ہے, کرسچینٹی دین کامل کیوں نہیں؟ اس میں بھی تو اتنے اچھی چیزیں اخلاقیات ہیں. میں نے کہا دیکھو اس کی ایک سادہ سی وجہ مجھے بھی سمجھ میں آتی ہے, جو کرسچینٹی میں بہترین, اس وقت کی کرسچینٹی میں جو اصلی حضرت عیسیٰ علیہ السلام لائے, اس کی بات نہیں ہو رہی ہے, اس وقت کی بات ہو رہی ہے. البتہ وہ لوگ چینج کر رہے ہیں. میں نے اس وقت کہا اس سے 20 سال پہلے تقریباً, اس وقت کی کرسچینٹی میں جو بہترین مرد ہے وہ کون ہے؟ تو انہوں نے کہا کہ بھائی پاپ فلاں جو ہیں وہ بہترین. میں نے کہا ایسا کرو ایک بہترین عورت بھی نکالو. تو انہوں نے کہا بہترین عورت بھی نکال لیتے ہیں. پھر میں نے کہا کہ ایسا کرو کہ دنیا کے سارے کرسچنز کو ایسا مرد اور ایسی عورت سوچ لو. سوچ لیا. میں نے کہا دو نسل میں کرسچینٹی فارغ ہو گئی, کیونکہ ان کا جو بہترین مرد ہوگا وہ شادی نہیں کرے گا, اور ان کی جو بہترین عورت ہوگی وہ بھی شادی نہیں کرے گی. تو دو نسل میں معاملہ ختم, کرسچینٹی ختم ہو جائے گی. اب آؤ دین اسلام میں, بہترین مرد سوچو اور بہترین خاتون سوچو, پھر دنیا کا تصور سوچو ذرا, دنیا جنت بن جائے گی. یہ اسلام کا کمال ہے, یہ اسلام کا کمال. بچے کیوں نہ ہوں, ممکن نہیں ہے, بچے تو ہوں گے. غلطی ہماری ہے کہ ہم نے دنیا میں ظلم پھیلایا ہوا ہے. بچے ہونا تبھی نارمل بہیویئر یہی ہے. اگر ہم کہیں نہیں ہونا چاہیے, وہ جو چائنا تھا اس نے 50 سال ایک بچے کی پالیسی پہ عمل کیا ہے. اتنی مصیبتیں ان کی سوسائٹی میں آئی ہیں, پاگل ہو گئے ہیں وہ لوگ کہ بھائی ہم نے کیا کیا اپنے ساتھ, دیکھیے کیا ہونے والا ہے. اچھا ایک بچہ ہوگا, ابھی تو ہوتا ہے کہ ضروریت ہے یا نہیں ہے تو اس کو تو چھوڑ دیتے ہیں, ایک پہ آ جاتے ہیں. اگر کسی معاشرے نے ایک بچہ رکھ لیا تو اگلی نسل میں ایک اور مصیبت آئے گی. نہ چچا ہے, نہ ماموں ہے, نہ کزن ہے, سب ایک دوسرے کے لیے اجنبی ہیں. اب آپ سوچیں وہاں کیا ہوگا. انسانی تعلقات, انسانی رشتوں کی اہمیت, جذبات کا پورا ہونا سب ختم ہو گیا, سب ایک دوسرے کے لیے اجنبی ہو گئے. اور پھر کیا ہوتا ہے, پھر سنگدلی آتی ہے, سختی آتی ہے دلوں کے اندر. تو ایسا نہ محترم, یہ بہت کمپلیکیٹڈ ایشو ہیں, اس کو ہمیں اس طرح سے دیکھنا ہوگا. معاملہ صرف اکانومی کا نہیں ہے, معاملہ اس سے کہیں زیادہ امیر ہے. درود بھیجے گا محمد و آل محمد. اچھا ہم نے یہ رکھا تھا تربیت اولاد پر, اب یہ سلپ ہو کر جا رہا ہے میاں بیوی کے تعلقات پر. تو یہ جو دونوں سوال آئے ہیں اس کے بعد والے وہ میاں بیوی کے تعلقات پر ہیں. تو عزیزان محترم ذرا کچھ وقت اور گزارنے دیں, ابھی بچوں سے فارغ ہو جائیں, اس کے بعد پھر میاں بیوی کو بھی دیکھ لیں گے. ابھی فی الحال بچوں پہ رہنے دیں. البتہ ظاہر ہے کہ سوال تو بہت اہم ہے, اور میں نے جو چند چیزیں بتائیں ان میں اگر میں ایک اور اضافہ کر لوں وہ ہے انڈرسٹینڈنگ کا ڈیولپ کرنا. میاں اور بیوی کے درمیان مفاہمت جس کو ہم لوگ کہتے ہیں, ایک دوسرے کو سمجھنا, یہ کیسے ہوگا؟ اس کے اوپر بہت محنت کرنی پڑے گی. کاش یہ ہونے لگے, ایک دوسرے کے ذہن کو سمجھنے لگے. اس کا ایک نسخہ میں عرض کر دوں, اس سوال میں کچھ چیزیں جو بہت ہی باریکی کی ہیں, یعنی بہت زیادہ ڈیٹیلز کے اندر جانے کی ہیں, اس کے بجائے میں ایک اور رول عرض کرنے کی کوشش کرتا ہوں. وہ ایک رول, بہت آسان رول یہ ہے, آپ کو اگر یہ سمجھنا ہے کہ سامنے والا صحیح کر رہا ہے یا غلط کر رہا ہے, تو اس کا ایک اور آسان کام ہے, आप उसकी जगह अपने आप को बिठा कर देखें, फिर आपको थोड़ा बहुत अंदाजा होता है कि वो जो कर रहा है वो सही कर रहा है या गलत कर रहा है। इसको कैसे करते हैं, मिसाल के तौर पर भाई आपने ये देखा कि मौलाना साहब ने ये कर दिया, मौलाना साहब ने ये कर दिया, थोड़ा सा आप मेरी जगह आ जाइए और मैं आपसे कहूंगा आपने ये क्यों कर दिया, आपने ये क्यों कह दिया, थोड़ा सा मैं आपकी जगह पर चला जाऊं और सोचूं आप क्या, आपकी पोजीशन क्या थी उस वक्त और आप ये सोचें कि मेरी पोजीशन क्या थी उस वक्त, तब मामला हल होता है। एक दूसरे के दिमाग को रीड करना ये बहुत मुश्किल काम हो जाता है बाज़ औक़ात। इसके लिए मुझे याद है एक इसके लिए मिसाली वाक़या बताते हैं, एक सिंबॉलिक इवेंट बताते हैं। वो कहते हैं दो बच्चे क्लास के अंदर लड़ रहे थे, उस्ताद के पास गए, टीचर के पास, उसने कहा कि ये जो मैं कहता हूँ ना ये उसका उल्टा कहता है, पता नहीं इसके साथ क्या मुसीबत है। मैं कहता हूँ दिन है तो ये बोलता है रात है, मैं कहता हूँ दो जमा दो ये वो कहता है वो कुछ और। तो उसने दोनों को बुलाया एक कमरे में, बीच में एक मेज रखी, उसके ऊपर एक बॉल रखी, एक बच्चे से कहा तुम इधर से आओ, वो आया, दूसरे कहा तुम इधर से आओ, वो इधर से आया। तो जो इधर से आया था उससे कहा बताओ ये बॉल का कलर क्या है, कहने लगा ये वाइट है। तो जो दूसरा था कहने लगा सर मैंने आपको बताया था ना जो मैं कहूंगा ये उल्टा बोलेगा, अब देखिए बॉल ब्लैक थी ना इसलिए पहले से इसने व्हाइट बोल दिया और आपको तो पता है ये बॉल ब्लैक है। तो उसने पूछा कि भाई तुम्हें ब्लैक लग रही, कहने लगा सर ये पागल आदमी हमेशा उल्टी बात करता है, ये व्हाइट बॉल है ये देखिए ब्लैक बोल रहा है इसको। तो उसने कहा बेटा जगह चेंज करो, उन्होंने जगह चेंज की तो देखा बॉल आधी सफेद थी आधी काली थी। हम और आपकी जिंदगी में बहुत होता है, हम एक दूसरे की पोजीशन चेंज करें तो हमें कुछ समझ में आएगा। आपको और मुझे पोजीशंस को चेंज करना होता है ताकि हमें ये समझ में आए सामने वाले के दिमाग में क्या गुजर रही है, उसके ऊपर क्या बीत रही है, तो फिर समझना निस्बतन आसान हो जाता है। इसके लिए भी काफी प्रैक्टिस चाहिए। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। एक बार फिर दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। इन्होंने लिखा कि जनाब मैं अपनी फैमिली से दूर एक मुल्क के अंदर रह रहा हूं और अगर मेरी फैमिली मुझे इसरार करे कि मैं रिजाइन करके वापस चला जाऊं तो मैं जाऊं या नहीं जाऊं। If family does not want to join me and ask me to return back, then if I resign and go back, then is it admissible? क्या मुझे करना चाहिए ऐसा या नहीं करना चाहिए? Family यहाँ नहीं आना चाह रही और वो guarantee के resign दो वापस आ जाऊँ, करूँ या नहीं करूँ? बहुत ज़्यादा parameters बीच में involve होंगे जिससे पता चलेगा कि करना चाहिए या नहीं करना चाहिए। बहुत ज़्यादा parameters involve होंगे, हमें देखना पड़ेगा। मिसाल के तौर पर फैमिली अगर कह रही है कि भाई मुझे यहाँ पे नहीं आना है, वजह क्या है, क्यों नहीं आना है, मुमकिन है कि कोई ऐसा वाजिब काम हो जिसकी वजह से वो ये कहे कि नहीं वहां से निकलना सही नहीं है, वहां पे रहना पड़ेगा। अच्छा ये जो कह रहा है मैं रिजाइन दूं और चला जाऊं तो मेरे लिए बहुत सादा सी एक बात है, मैं कहूंगा अल्लाह रिज देने वाला है, दो रिजाइन और चले जाओ, कोई बात नहीं खुदा रिज देगा। नहीं इतना आसान नहीं है, मुझे इसकी भी पोजिशन चेक करनी पड़ेगी। तो ये जो जितने इस टाइप के क्वेश्चंस होते हैं इसके अंदर 2500 पैरामीटर्स इन्वॉल्व हो रहे होते हैं और एक रूल ऑफ थंब में मैं ये कहूँ नहीं मुल्क वापस जाना जरूरी है या यहाँ पर रहना जरूरी है, ये सही मुनासिब जवाब नहीं होगा, इसकी बहुत ज़्यादा डिटेल्स होती हैं। तो आप जब भी किसी के साथ सवाल करें इस टाइप के इशूज को आप इस तरह पेपर के ऊपर सवाल नहीं कर पाएंगे। अब इसमें एक और ख़तरनाक काम होता है जो हमें तजर्बे से पता चला, वो होता ये है कि जिसने ये पूछा होता है ये वाला केस नहीं होगा, ऐसे मैं कह रहा हूँ ये वाला केस नहीं होगा, मामूलन ऐसा होता है कि जिसने पूछा होता है उसको भी पता होता है कि पेपर पे ये पता नहीं चलेगा, लेकिन वो ये चाहता है कि मैं एक जुमला बोल दूँ ताकि वो बाद में इस्तेमाल कर ले। अलबत्ता ये वो केस नहीं होगा इतना कॉम्प्लिकेटेड, हाँ लेकिन हमारे साथ होता है कि सामने वाला कहता है मौलाना एक जुमला बोल दे, हाँ तो बस मैं कहूँगा देखो मौलाना ने कहा था कि हाँ। अच्छा हमें भी अंदाजा है कि नहीं भाई ये मामला ऐसे नहीं संभलते हैं, इसमें बहुत सारी चीजें चेक करनी पड़ती हैं, हुकूक का मामला होता है, जुल्म का मामला होता है और हम कैसे बगैर हक और बगैर ना हक को देखे किसी के बारे में कहें कि वो ये करे या वो ये ना करे, तो डिटेल्स होती हैं इसमें। درود بھیجے گا محمد و آل محمد. دیکھا ہے نماز میں ذہن ادھر ادھر ہوتا رہتا ہے, اس کو کیسے کنٹرول کریں؟ کر لو تو ہمیں بھی بتا دینا بھیا. سب کا مسئلہ یہ ہے. اس کا ایک جواب ہے, میں اس سے پہلے کہ ہمارے گرانی صاحب واقعی چلے جائیں سنے بغیر, میں اس کو سنا دوں. نہیں وہ بیٹھ رہے ہیں. اس سال ماہ سفر میں پہلی سے 9 سفر ہم نے بھوجانی ہال میں ایک اشرہ اسی پہ پڑھا ہے کہ نماز میں دماغ کو کنٹرول میں کیسے رکھیں. تو میں اس کو ابھی جواب نہ دوں بہتر ہے. اس اشرے کو آپ دیکھ لیجئے, وہ انشاءاللہ انٹرنیٹ پر آپ کو آسانی سے مل جائے گا. چھوٹا سا ایک جواب دوں تو چلیے صحیح, چھوٹا سا جواب لے لیجئے. جتنا آپ پہلے مرحلے کی بات کر رہا ہوں, اگلوں کی بات نہیں کر رہا ہوں, پہلے مرحلے کی, سب سے پہلے کیا کریں؟ باڈی پہ کنٹرول بڑھائیں. یعنی جس طرح خدا نے نماز میں آپ کی باڈی کو کہا ہے کہ رکھو, پہلے باڈی کو کنٹرول کر لیں. جتنا آپ کا باڈی پہ کنٹرول بڑھے گا, آپ کا دماغ پہ کنٹرول خود بخود بڑھ جائے گا. مثال بھائی, جب آپ قیام کی حالت میں کھڑے ہیں تو ہاتھوں کو یوں رکھیں, سائڈ میں یا سامنے رکھیں؟ مستحب ہے کہ سامنے رکھیں. انگلیں جڑی بھی ہوں یا کھلی بھی ہوں؟ جڑی بھی ہوں, انگلیاں یوں سامنے ہوں. جب آپ سجدے میں سر کے برابر میں ہاتھ رکھیں تو انگلیاں کھلی بھی ہوں یا جڑی بھی ہوں؟ جڑی بھی ہوں. کس طرف ہوں, ٹیڑھی ہوں یا سیدھی ہوں؟ قبلے کی طرف. جب آپ کھڑے ہوں تو آپ کے پاؤں کھلے ہوئے ہوں وی کی شکل میں یا دونوں اسٹریٹ لائن کی صورت میں ہوں؟ اسٹریٹ لائن. رخ کس طرف ہو, قبلے کی طرف. باڈی پہ کنٹرول کریں, پہلے باڈی پہ کنٹرول کریں. پہلے مرحلے کی بات کر رہا ہوں. جیسے ہی باڈی پہ کنٹرول شروع کریں گے, آپ کا مائنڈ پہ کنٹرول بڑھنا شروع ہو جائے گا. تو آپ اس کو ابھی سے شروع کر سکتے ہیں, اگلی نماز سے شروع کر سکتے ہیں. اور اس اشرے میں ہم نے ایسی دسیوں ترکیبیں بتائی تھیں جس سے آپ نماز میں اپنی کنسنٹریشن توجہ بڑھا سکتے ہیں. تو آپ کو موقع ملے تو آپ ضرور وہ سن لیجئے گا, تاکہ آپ کا بھی ثواب بڑھے گا, ہمارا بھی اس سے ثواب بڑھے گا انشاءاللہ. درود بھیجے گا محمد و آل محمد. دوسرا سوال تھا حرام کاموں سے کیسے محفوظ رہیں. اپنے آپ سے یہ پوچھ لو, حرام کا فائدہ کیا ہونے والا ہے اور نقصان کیا ہونے والا ہے. سیریسلی اپنے آپ سے سوال کریں. مثال کے طور پر ایک بہت بڑی مشکل جو جوان بھی اور حتیٰ بوڑھے بھی ہم سے پوچھتے ہیں, نگاہوں پہ کنٹرول کیسے کریں. تو میں کہتا ہوں اپنے آپ سے یہ پوچھو کہ اگر میں کنٹرول نہ کروں تو مجھے نقصان کیا ہونے والا ہے, اور کنٹرول کروں تو فائدہ کیا ہونے والا ہے, جس کو ہم لوگ کہتے ہیں کاسٹ اور اس کا جو بینیفٹ ہے, دونوں کو آپ انالیسس کر لو. مجھے قیمت کیا دینی پڑے گی اور جو مجھے فائدہ ہونے والا ہے وہ کیا ہونے والا ہے. تو حرام اور حلال دونوں کے بارے میں آپ اپنا یہ انالیسس کر لیں. سچ بولوں تو کیا ملے گا, جھوٹ بولوں تو کیا ہوگا, کنٹرول کروں تو کیا ہوگا, نہ کروں تو کیا ہوگا. اس کو اچھی طرح اسٹڈی کر لیں اور اپنے حالات میں بھی غور کر لیں. جب میں نے کنٹرول کیا تو خدا نے مجھے کیا دیا, اور جب نہیں کیا تو میرے ساتھ کیا ہوا. اس کو اچھی طریقے سے سوچ لیں. تھوڑا سا روایات بھی پڑھیں کہ اگر فلاں حرام کام کوئی کرتا ہے نعوذ باللہ تو کیا ہونے والا ہوتا ہے. یہ روایات میں اس طرح کے ریلیشن شپ بیان ہوئے ہیں, قوانین بیان ہوئے ہیں, اور وہ قوانین ایسے ہیں جو دنیا کی کوئی یونیورسٹی آپ کو نہیں پڑھا سکتی, صرف اہل بیت کے در سے ہی سیکھنے کو ملے گا. چند دن پہلے بڑی عجیب روایت میں نے پڑھی, اس میں روایت میں لکھا تھا, ہم لوگوں کا بہت بھی ایشو رہتا ہے جو ذرا دیندار لوگ ہوتے ہیں, کہ بھئی ہم فلاں عبادت کرنا چاہتے ہیں لیکن موقع ہی نہیں ملتا, فلاں کام کرنا چاہتے ہیں لیکن ارادہ ہی نہیں بنتا. تو ایک ٹاپک پر روایت آئی, روایت میں لکھا تھا کہ جب کوئی انسان جھوٹ بولتا ہے تو نماز شب سے محروم کر دیا جاتا ہے. جب کوئی انسان جھوٹ بولتا ہے تو نماز شب سے محروم کر دیا جاتا ہے. گناہ قطعاً اللہ کی بندگی میں رکاوٹ بنے گا، صرف وہ گناہ نہیں باقی بندگیوں میں بھی بنے گا. تو خدا نہ کرے اگر میں ایک گناہ کروں گا تو شاید 10 جگہ میری بندگی میں ارادہ کمزور پڑے گا. گناہ ایک نہیں ہوتا، پھر گناہ پھر ایک کے پیچھے پوری لائن ہوتی ہے. تو اس کا حساب کر لیں، اچھی طرح حساب کر لیں، پھر یہ سوچے کہ کرنا ہے یا نہیں کرنا ہے. تو خدا مدد دیتا ہے انشاءاللہ. درود بھیجے گا محمد و آل محمد. سوال ہے غیبت کے زمانے میں ہماری ذمہ داری کون سے عمل انجام دے کر ظہور جلد ہو سکتا ہے، مومنین کس طرح سے محفوظ رہ سکتے ہیں؟ یہ جو غیبت اور اس کی ذمہ داریوں کے حوالے سے اس کے اوپر بہت ایکسٹینسو گفتگو ہونی چاہیے، اس میں مختصر کرنے کا بھی زیادہ فائدہ نہیں ہوتا ہے. لیکن کل میں نے جو جملہ عرض کیا تھا اس کو آپ اگر اپنی زندگی میں اختیار کر لیں تو آپ بہت ترقی کر سکتے ہیں. وہ جملہ میں دہرا دیتا ہوں، ہر کام کرنے سے پہلے پوچھ لیجیے گا اس سے امام خوش ہیں یا نہیں ہیں. یہ جملہ بہت سارے مسائل کو حل کر دیتا ہے، بہت سارے مسائل کو حل کرتا ہے. مثلاً آپ ایک کام کریں، آپ ہر ہفتے جمعے کے دن مثال کے طور پر کوئی ایک کام ایسا کریں جس سے آپ کا مقصد ہو کہ مجھے امام کا دل خوش کرنا ہے. صبح سے شام تک سوچیے آپ نے جو کام کیے، کوئی ایک کام ایسا کریں، کسی کو خبر بھی مت کیجیے گا، بتائیے گا نہیں، کیونکہ بتانے میں انسان ریاکاری کر دیتا ہے. پھر کوئی ایک کام کریں، بینی و بین اللہ، آپ کے اور خدا کے درمیان، اور کہ خدا ہے یہ جو میں نے کام کیا نا یہ تیری حجت کے دل کو خوش کرنے کے لیے کیا ہے، کسی کو خبر مت دیں. خود بخود آپ امام کے راستے پر مزید آگے بڑھ پائیں گے انشاءاللہ. بہت اچھا سوال ہے. اکثر اوقات بچے عجیب و غریب سوال کرتے ہیں، ایسی ایسی باتیں کرتے ہیں کہ والدین کے پاس کوئی جواب نہیں ہوتا. ایسے بچوں کو کیسے مطمئن کرنا چاہیے؟ یہ کہہ کے مطمئن کرنا چاہیے بیٹا مجھے آپ کے سوال کا جواب نہیں آتا. سب سے پہلا کام یہ کریں، نمبر ایک جھوٹ مت بولیں، نمبر دو غلط جواب مت دیں، نمبر تین سادہ بے بنیاد جواب بھی مت دیجیے گا. اگر نہیں آتا صاف کہہ دیں بیٹا آپ نے سوال بہت اچھا کیا ہے، مجھے اس سوال کا جواب نہیں آتا ہے، میں کسی سے پوچھ کے بتاؤں گا، میں آپ کو غلط جواب نہیں دینا چاہتا. اگر آپ نے یہ جرأت دکھائی تو یہ سمجھ لیجیے آپ کا احترام بچے کی نظر میں آسمان پہ پہنچ جائے گا. اور مولا کا فرمان ہے کہ یہ کہنا کہ مجھے نہیں پتا یہ آدھا علم ہوتا ہے، یہ کہنا کہ نہیں پتا یہ آدھا علم ہوتا ہے. تو آپ ہمیشہ بچوں کے، اچھے جو بچوں کے ہم کہتے ہیں نا عجیب و غریب سوال، یہ عجیب و غریب نہیں ہوتے، یہ بعض اوقات بڑے زبردست سوال ہوتے ہیں. بچے نے جیسے مثلاً کل پرسوں کسی نے کہا بھائی بہت بچے پوچھتے ہیں خدا کو کس نے پیدا کیا، کیا جواب دیں بھائی؟ اب ہمیں معلوم ہے ایک ممکن الوجود ہے ایک واجب الوجود ہے، اب بچے کو واجب الوجود کیسے سمجھائیں؟ تو آپ کو بہت پریکٹس کرنی پڑے گی، بہت لوگوں سے سوال پوچھنا پڑے گا بھائی یہ کیسے سمجھائیں. بچہ ایک اور سوال کرتا ہے خدا کس چیز سے بنا ہوا ہے، اب بتاؤ کس چیز سے بنا ہوا ہے. اب آپ کچھ بھی کہو بچہ کہتا ہے اچھا پھر ایسا ہوگا ویسا ہوگا، اب خدا نہیں ہوگا وہ. تو ان تمام چیزوں کو آپ کو سوچنا پڑے گا، لوگوں سے مشورہ کرنا پڑے گا. کل پرسوں کسی نے مجھ سے پوچھا بھائی کیسے بتائیں بچے کو کہ خدا کو کسی نے پیدا نہیں کیا ہے، تو میں نے اس کو مثال میں یہ عرض کیا تھا کہ بھائی ہم بچوں کو یہ بتاتے ہیں کہ کچھ چیزوں کی مٹھاس جو اس کے اندر ٹیسٹ آتا ہے میٹھا ٹیسٹ، وہ ہم چینی سے لاتے ہیں، لیکن چینی کا میٹھا ٹیسٹ خود اس کا اپنا ہوتا ہے. تو چائے کو میٹھا کرنے کے لیے ہم چینی ڈالتے ہیں، لیکن اگر کوئی پوچھے بھائی یہ چینی کیوں میٹھی ہے تو ہم کہتے ہیں یہ خود سے میٹھی ہے. تو ہم کہتے ہیں سب کو خدا وجود دیتا ہے پیدا کرتا ہے، وجود خدا کا خود اپنا ہے، اس کو کہیں سے لینے کی ضرورت نہیں پڑتی. اب بعض بچوں کے دماغ میں یہ سوال جواب چل جائے گا، لیکن اگر کوئی پوچھے بچہ یہ کہ بھائی یہ جو چینی بنتی ہے نا یہ بھی تو کہیں چقندر اور آلو سے بنتی ہے، اب آپ اس کو یہ جواب مت دے دیجیے گا. کہیں آپ کو یہ دیکھنا پڑے گا بچے کا ایج گروپ کون سا ہے. اچھا یہ مجھے سمجھ میں آتا ہے کہ آج کے بچے فلوسفیکل کانسیپٹ کو بہت جلدی پک کر سکتے ہیں. یعنی میرا اپنا یہ خیال یہ ہے کہ 7-8 سال کا بچہ بھی بعض فلسفیکل کانسیپٹس کو آج کے زمانے میں پک کر سکتا ہے. تو بجائے یہ کہ آپ 8-9 سال کے بچے کو چینی اور چائے کے مسئلے میں ڈالنے کی کوشش کریں, اس کو سٹریٹ فارورڈ بتائیں, بیٹا ایک واجب الوجود ہوتا ہے, ایک ممکن الوجود ہوتا ہے. جو ممکن الوجود ہوتا ہے وہ یہ ہوتا ہے, جو واجب الوجود ہوتا ہے وہ یہ ہوتا ہے. پہلے کے زمانے میں 9 سال کا بچہ اس کو نہیں سمجھ سکتا تھا, آج کے زمانے میں سمجھ سکتا ہے. اب صرف ایک مسئلہ رہ گیا ہے, آپ کو خود پتا ہے یہ مسئلہ بڑا اہم مسئلہ ہے کہ بھائی تو اس وقت بتائیں گے وہ خود پتا ہوگا. اس لیے میں نے پہلے ہی کہہ دیا تھا کہ جو نہیں معلوم اس کا بتا دینا کہ بیٹا مجھے نہیں معلوم, اور پھر پڑھ لینا, چونکہ آپ کو بھی قیامت کے دن جواب دینا ہوگا. تو اچھا ہے کہ بچے کو بتانے کے بہانے آپ کو پتا چل جائے گا, اس کو ضرور دیکھ لیجئے گا. بچوں میں اخلاق کی تعلیم کیسے دی جائے بد اخلاق بن کر؟ ظاہر ہے کہ با اخلاق بن کے تعلیم دی جا سکتی ہے. ہمیں اخلاق سکھانے کا صرف ایک راستہ آتا ہے, خود اخلاق دکھاؤ. بد اخلاق بن کے اخلاق کی تعلیم ہم نہیں دے پائیں گے, بچے کنفیوز ہو جائیں گے. اللہ ہم سب کو اس معرکے میں کامیابی نصیب فرمائے انشاءاللہ. ایک بار پھر درود بھیجے گا, محمد و آل محمد. پوچھا کہ کیسے پتا چلے کہ یہ معاملہ امام کی خوشنودی کا سبب ہے یا نہیں ہے, کیونکہ بہت سارے لوگ معاملات اور معاشرے کے اور عوام الناس کے معیار کچھ ٹھیک نہیں ہوتے, یعنی غلط معیار کے اوپر فیصلے کر رہے ہوتے ہیں. لیکن میرا اپنا یہ خیال ہے کہ اگر کوئی انسان اپنے اس ضمیر سے یہ سوال کرے کہ جو میں کر رہا ہوں یہ صحیح ہے یا غلط ہے, تو مور دین 70-80% ٹائم سے پتا چل جائے گا کہ جو آپ کر رہے ہیں یہ صحیح ہے یا غلط ہے. اور اگر کوئی مجھ سے پوچھے 20% کا کیا ہوگا, تو میں کہوں گا احتیاط کر لوں, احتیاط کر لوں. تو 70-80 دفعہ تو آپ کا ذہن, آپ کا ضمیر آپ کو یہ بتا دے گا کہ آپ صحیح کر رہے ہیں یا غلط کر رہے ہیں. جو 15-20% نہیں سمجھ میں آتا, اس میں احتیاط کر لو, غلط کام سے بچنے کی کوشش کرو. درود بھیجے گا محمد و آل محمد پر. کہا کہ ہم بچے جو ہیں جب بڑوں سے کوئی سوال کرتے ہیں تو زیادہ تر صحیح جواب, صریح جواب نہیں دیتے, بلکہ ٹالنے کا کوئی جواب دے دیتے ہیں, کہ اگر خود ہی جا کے تلاش کر لو, خود ہی یہ کر لو, یا کوئی ایسے ہی جواب دے دیتے ہیں. تو آخر میں انہوں نے کیا لکھا کہ بھئی ہمیں کیا کریں؟ بس انہوں نے کہا کہ بھئی اس طرح کا ایک معاملہ ہمارے ساتھ پیش آتا ہے. تو میں اس بچے سے یہ کہوں گا کہ دیکھو یہ تو ہمیں معلوم ہے کہ ہمیں جواب چاہیے. اگر بڑے ہمیں جواب نہیں دے رہے, آج کی دنیا بحمداللہ انٹرنیٹ کی دنیا ہے, اس انٹرنیٹ کی دنیا میں جو ایک خوبی ہے وہ یہ کہ معلومات چھپی ہوئی نہیں ہے, اب معلومات کھل گئی ہے. ڈھونڈنے کی ذرا سی کوشش کرو تو یا جواب مل جائے گا, یا ایسے لوگوں تک پہنچ جاؤ گے جو جواب دے دیں گے. یہ پہلے والا زمانہ نہیں رہا. مجھے یاد ہے میں کلاس 8th میں یا 9th میں تھا, تو میرے دماغ میں آیا کہ مجھے وائرلیس وہ واکی ٹاکی سیٹ بنانا چاہیے. اس زمانے واکی ٹاکی سیٹ مجھے پتہ نہیں کیوں اٹریکٹ ہو گیا تھا. اب میں پتہ نہیں کتنے لوگوں سے جا کے ملتا تھا کہ بھائی مجھے کوئی ڈائیگرام سرکٹ دے دو کہ یہ واکی ٹاکی سیٹ کیسے بنتا ہے. کہیں مل کے نہیں دیتا تھا, کس کس کے پاس جانا پڑتا تھا, پھر کہیں جا کر کوئی چیز ملی, کوئی ادھوری مل گئی, کوئی اس میں آئی سی غائب ہے, اس میں کوئی چپ غائب ہے. ابھی سب کچھ انٹرنیٹ پہ پڑا ہوا ہے, ایٹم بم بنانے کا طریقہ بھی انٹرنیٹ پہ پڑا ہوا ہے. بنانا تو بنا لے جا کے, کوئی مسئلہ ہی نہیں. بعض اوقات تو ہم فقہی مسائل انٹرنیٹ پہ ڈھونڈ لیتے ہیں. آپ یہ حرکت مت کیجیے گا, کبھی کوئی الٹی سیدھی ویب سائٹ پہ چلے گا تو پتہ نہیں کیا دے دے گا آپ کو. ہم دیکھتے ہیں ویب سائٹ کون سی ہے, کس عالم نے کہا ہے, لیکن بہت کچھ انٹرنیٹ کے اوپر ہے. تو میں بچوں سے یہ کہوں گا کہ تھوڑا سا سرچ کریں, یا جواب مل جائے گا, یا ایسے لوگ تک پہنچ جائیں گے جو جواب دے سکیں گے. درود بھیجے گا محمد والے محمد. ایک بار پھر درود بھیجے گا محمد والے محمد. انہوں نے کہا کہ جو ہم اسکول کالجز میں ہوتے ہیں تو ہمارے بارے میں بہت سارے لوگوں کی اوپینین اچھی نہیں ہوتی. مثال کے طور پر وہ ہم پہ اعتراض کر رہے ہوتے ہیں کہ بھائی آپ لوگ جو ہیں وہ اپنے آپ کو مارتے ہیں, مثلا آپ اپنے ساتھ یہ کر رہے ہوتے ہیں, آپ اپنے ساتھ وہ کر رہے ہوتے ہیں. تو لکھا ہے کہ کیا یہ صحیح ہے, یعنی پوچھنے والا خود پوچھ رہا ہے کہ جو ہم کرتے ہیں صحیح کرتے ہیں یا غلط کرتے ہیں. مظلوم آدمی بیچارہ, अच्छा, इसके लिए मैं इसको क्या जवाब में कहूँ, इससे मैं कहूँगा देखो बेटा, कुछ किताबें हमारे पास लिखी हुई हैं जिसमें हमारे ऊपर जो एतराजात हुए हैं उनके जवाब दिए गए, उनके जवाब दिए गए। मसलन दो किताबें मैं बहुत आसानी से रिकमेंड करूँगा, एक है आयतुल्ला जाफर सुबहानी की, उसका नाम है आईन वहाबियत, क्योंकि उस किताब में बहुत सारे एतराजात उठाए गए हैं जो वो लोग उठाते हैं और उनके जवाब दिए गए। और एक और किताब है, उसका नाम है शियत का मुकद्दमा, एक राइटर है अमीनी नाम करके, उन्होंने किताब लिखी है जिसके अंदर बहुत अच्छे तरीके से उन सवालों को उठाया गया है, एतराजात को, और उनके जवाब देने की कोशिश की गई। ये दोनों किताबें जो इस जमाने के अंदर लिखी गई हैं, वरना कदीम जमाने से ऐसी बहुत सारी किताबें लिखी गई हैं जिसके अंदर इस टाइप के सवालात और उनके जवाब बयान किए गए। तो मैं अपने बेटे को, बच्चे को या बच्ची को जो भी है उसे रिकमेंड करूंगा कि वो इन दो किताबों में से किसी एक को जरूर देख ले, और अगर वो, चूंकि इन्होंने क्वेश्चन इंग्लिश में किया था, हमारे भाई ने इसका पीछे ट्रांसलेशन करके मेरी जहमत आसान कर दी, वैसे भी इतना छोटा लिखा था कि अगर ये ना करते तो मुझे माइक्रोस्कोप मंगवानी पड़ जाती, तो चूंकि इन्होंने इंग्लिश में लिखा था मुमकिन को इनको इंग्लिश में कोई किताब चाहिए हो, तो मैं इनको रिकमेंड करूंगा कि एक वेबसाइट थी al-islam.org, उसके ऊपर बहुत सारी ऐसी किताबें थी जिसमें शेर के ऊपर होने वाले ऑब्जेक्शंस के जवाब दिए गए थे, उसमें मुख्तलिफ सेक्शंस भी बने हुए थे, तो आप इस वेबसाइट को देख सकते हैं। और इस तरह की बहुत सारी और वेबसाइट्स भी हैं, थोड़ा सा आप सर्च करेंगे आपको ऐसी बहुत सारी चीजें मिल जाएंगी, और मैंने एक दो किताबों के नाम भी बताए। एक वेबसाइट है जिसने उर्दू किताबों को जमा किया हुआ है, islamicblessings.com, उसके अंदर 6000 से ज्यादा उर्दू किताबें जमा हुई हैं, islamicblessings.com, तो वहां पर भी जाकर ऐसी किताबें आप देख सकते हैं। थोड़ा सा सर्च करना पड़ेगा, थोड़ा सा ढूंढना पड़ेगा मुख्तलिफ पैरामीटर्स के जरिए से, तो मिल जाएंगी। फिर दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। ये सवाल खुतबा हज्जतुल विदा के हवाले से और मौला अमीर मोमिनीन की जानशीनी के हवाले से है, चूंकि अब ये फिर बिल्कुल ही टॉपिक से बाहर चला जाएगा, तो मैं फिलहाल इसको रोकूंगा और कहूंगा कि इससे रेलिवेंट जो किताबें हैं, जो टॉपिक्स हैं, उनके ऊपर रुजू किया जाए, वरना इसके अंदर फिर हमें काफी वक्त भी लगाना पड़ेगा और फिलहाल टॉपिक से रेलिवेंट नहीं है। बहरहाल जिसने भी सवाल किया उससे मैं कहूंगा कि इन दो किताबों के अंदर भी इसको डिस्कस किया गया, उसको देख सकते हैं। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। अच्छा, अब एक आध सवाल सियासी भी है और उसके ऊपर लिखा है फ्रॉम लेडीज, तो मामला और भी खराब हो गया। वैसे हम लोग समझते थे सियासत में सिर्फ मर्दों को आना चाहिए, लेकिन यहाँ तो खवातीन भी सियासी सवाल कर रही हैं, लेकिन बाद में सवाल पढ़ता हूँ जवाब नहीं दे पाऊंगा अभी। What impact will Trump's presidency have on the Muslim world and Shiaism? Will he prove to be better than Obama? मैं इसके लिए 2 जनवरी को लाहौर में एक प्रोग्राम किया था, पॉलिटिकल एनालिसिस में, उसके ऊपर ट्रंप की प्रेसिडेंसी के ऊपर भी गुफ्तगू की थी। इसके अलावा आज से तकरीबन 2 महीने पहले ह्यूस्टन में हमने एक प्रोग्राम किया था पॉलिटिकल एनालिसिस का, उसमें भी ट्रंप की प्रेसिडेंसी के ऊपर एक्सटेंसिवली बात की थी। तो मैं इस सवाल लिखने वाली खातून बहन जो कोई भी हैं, इनको मैं कहूँगा कि थोड़ा सा नेट के ऊपर सर्च कर लें, एक वेबसाइट है shiatv.net, और हमारे अपने नाम से भी एक है amzg.com, उसके ऊपर जाकर देख लीजिएगा। 2 जनवरी को लाहौर में हमने प्रोग्राम किया था, उसकी फाइल अपलोड हो चुकी है, उसके अंदर इसको डिस्कस किया है, और ह्यूस्टन में एक प्रोग्राम किया था 2 महीने पहले तकरीबन। एक बार फिर दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। अगला सवाल किया कि क्या इसराइल यूनाइटेड नेशन की उस रेजोल्यूशन को कबूल करेगा रिगार्डिंग द इलीगल सेटलमेंट, and to what degree will Israel go against it? Israel कभी भी उसे कबूल नहीं करेगा, वो पहले ही कह चुका है, बल्कि अमेरिका की कांग्रेस ने अक्वामतहदा को कहा है कि आपने जो रेजोल्यूशन पास की है इसके नतीजे में हम आपका फंड रोक देंगे, ताकि आपको ये सजा मिले कि आपने इसराइल के खिलाफ ये रेजोल्यूशन कैसे पास कर ली। पैसे का खुला इस्तेमाल हक को खरीदने में ये अक्वामतहदा की सतह पर हो रहा है, और आज से 1 साल से कम मुद्दत पहले अक्वामतहदा की एक और काउंसिल ने यमन में बच्चों के कत्लेआम के ऊपर एक रेजोल्यूशन पास की थी। जब रेजोल्यूशन पास की तो जिस मुल्क ने कत्लेआम किया था उसने अक्वामतहदा को धमकी दी कि अगर आपने ये रेजोल्यूशन वापस नहीं ली तो हम आपका फंड रोक लेंगे, और अक्वामतहदा ने रेजोल्यूशन वापस ले ली। جب اس زمانے کے سیکرٹری جنرل بان کی مون سے پوچھا گیا کہ آپ نے کام کیوں کیا, تو اس نے کہا کہ میری زندگی کا تلخ ترین فیصلہ تھا, لیکن میں اگر یہ ریزولوشن واپس نہیں لیتا اور فنڈ کٹ جاتا تو جتنے بچے یمن میں مرے اس سے زیادہ بچے فنڈ نہ ہونے سے مرتے. پیسے کا صاف استعمال حق کو خریدنے میں اقوام متحدہ کی سطح پر, کہاں ہیں جو لوگ حقوق کا نام لیتے ہیں؟ دنیا ایسی ہے. درود بھیجے گا محمد و آل محمد پر. سوال کیا ہے, چند سوال ہیں, سوال بہت قیمتی ہوتے ہیں لہذا میں سوال دہرا دیتا ہوں لیکن جواب نہیں دے پاؤں گا, موضوع سے بالکل باہر ہے, وقت بھی کافی گزر چکا ہے اور ہر سوال ایک علیحدہ ٹاپک بنا ہوا ہے. استخارہ کرنے کی کیا اہمیت ہے, کن شرائط میں استخارہ کرنا چاہیے, با جماعت نماز میں صف بندی کی اہمیت کی وضاحت کریں, غسل جنابت میں سر گردن تک دھونے کے بعد دائیں اور بائیں علیحدہ علیحدہ کے بجائے پورے جسم کو ایک ساتھ دھویا جا سکتا ہے؟ نہیں دھویا جا سکتا, اس کا تو جواب نہیں اور ہاں میں اس لیے میں دے دیا. قرآن میں حکم ہے کہ اپنی آواز کو رسول اللہ کی آواز سے نیچے رکھو, ایسا نہ ہو کہ آپ کے اعمال ضائع ہو جائیں. اس آیت کی ابتدا اے ایمان والوں سے ہوتی ہے, تو یہ اسی صحابی کے لیے کہا گیا ہے جس کی آواز نیچے رکھنے کا حکم دیا گیا تھا. اس کے لیے بہت اچھا ہے تفسیر نمونہ کے اندر اس سورہ حجرات کی آیت کریمہ میں تفسیر کو دیکھ لیجئے. اور چونکہ تمام ٹاپکس فی الحال اس موضوع سے باہر تھے زیادہ میں نے اس کو ڈسکس نہیں کیا, ایک دو سوال اور آ گئے ہیں. میں سمجھ رہا تھا کہ آپ کی زحمت تمام ہو گئی ہے, ہمارے بھائی کہنے نے بھی ان کو سنبھال کے رکھو, پھر دیکھتے ہیں. درود بھیجے گا محمد و آل محمد. شاید لکھا ہے کہ بچوں میں کنسنٹریشن.
جی
بچوں میں کنسنٹریشن کیسے امپروو کرنا چاہیے, کوئی طریقہ بتائیں. اچھا یہ ہماری دنیا کا بہت بڑا مسئلہ ہے, اس کو ہم لوگ نفسیات کی زبان میں ایک بیماری کہتے ہیں جس کو اے ڈی ڈی تعبیر کرتے ہیں, اٹینشن ڈیفیسٹ ڈس آرڈر. اور یہ کیوں بڑھ رہا ہوتا ہے, یہ کارٹون زیادہ دیکھنے سے بڑھتا ہے. اگر آپ کا بچہ 8 سال سے کم عمر کا ہے اور وہ الیکٹرانک اسکرین کے سامنے 2 گھنٹے سے زیادہ بیٹھے دن میں, تو اس کی آئی کیو ختم ہو رہی ہے, اس کی آئی کیو نیچے جا رہی ہے اور یہ ہم لوگ نہیں سمجھ پا رہے. اس کے نتیجے میں بچوں میں اٹینشن کا ڈیفیسٹ آ رہا ہے, اور وہ اٹینشن صرف ڈیفیسٹ بچوں میں نہیں آ رہا ہے, بڑوں میں بھی آ رہا ہے. یعنی اگر ہم لوگ اپنی تقریروں میں ادھر ادھر کی باتیں کر کے ہنسائیں نہیں, تو 10 منٹ کے اندر لوگوں کا دماغ خود بخود ادھر ادھر جانا شروع کر دیتا ہے. اور ہم لوگوں کو پتا ہے کہ یہ ہو رہا ہے, اٹینشن ڈیفیسٹ پوری سوسائٹی کے اندر پھیل رہا ہے. اس کی وجہ کیا ہے؟ یہ ٹی وی دیکھ رہا ہے. تو میں آپ کی خدمت میں ایک مشورہ عرض کروں گا, ٹی وی دیکھنا بند کر دیں, پازیٹو چیزیں کبھی کبھی دیکھ لیں, لیکن روٹین میں آپ کی لائف میں ٹی وی ایسے چلتا رہتا ہے جیسے نہیں معلوم کیا ہو رہا ہے, اس کو خراب یہ آپ خراب کر رہے ہیں اپنے لیے. آپ کو ٹی وی کو بند کرنا پڑے گا. میں تقریباً 10 سال پہلے اس بات کو سمجھ پایا کہ ٹی وی انتہائی نقصان دہ ہے, تو میں نے اپنی زندگی سے ٹی وی کا بلیک آؤٹ کر دیا. میں نے کہا میں نہیں دیکھوں گا. تو لوگوں نے مجھ سے کہا آپ نہیں دیکھیں گے, آپ بے خبر رہ جائیں گے, آپ جو سیاست پہ بولتے ہیں آپ کے پاس بولنے کے لیے کچھ نہیں ہوگا. میں نے کہا بھیا ایسا کچھ نہیں ہوگا, زندگی گزر جائے گی, بغیر ٹی وی کی بھی بہت اچھی گزرے گی. اور میں اللہ کا شکر کرتا ہوں کہ میں نے یہ فیصلہ کر لیا تھا. میں آپ کی خدمت میں بھی یہ عرض کروں گا. اب آپ کہیں گے بھائی بچے کارٹون کی ڈیمانڈ بہت زیادہ کرتے ہیں, تو آپ کچھ لمیٹڈ اسکیل کے اوپر ان کو الاؤ کریں, لیکن سب سے پہلے کون ٹی وی دیکھنا چھوڑ دے؟ آپ خود. اور میں آپ خود کہہ رہا ہوں تو مردوں سے بھی کہہ رہا ہوں اور خواتین سے بھی کہہ رہا ہوں, جب ہم لوگ ٹی وی دیکھنا چھوڑیں گے تو ہمارے بچے کم کریں گے. اور جب ہم نہیں چھوڑیں گے, مثلا ہم تو کیا کریں, ہم کہیں گے نہیں جب ہم بچوں کو سلا لیتے ہیں نا پھر دیکھتے ہیں, تو آپ یہ سمجھ رہے ہیں کہ بچے اتنے پپو ہیں کہ ان کو پتہ نہیں چلے گا. یہ اس معاملے میں ہمارے بابا سے زیادہ ہوشیار ہیں, سو بھی رہے ہوتے ہیں تو ان کو پتہ چل جاتا ہے کہ یہ لوگ کیا کر رہے ہیں, ان کو سب پتہ ہوتا ہے. تو یہ اس طرح سے معاملہ حل نہیں ہوگا, یہ مجھے اور آپ کو چھوڑنا پڑے گا. آپ کہیں گے بھائی اگر ہم ٹی وی چھوڑ دیں گے, یہاں تو ہماری فیملی بھی نہیں ہے, تو ہمیں کیا کرنا ہوگا؟ پھر دنیا کے وہ کام کرو جس میں کوئی فائدہ ہوگا, پھر کوئی پازیٹو کام کرو, کوئی کتاب پڑھ لو, کوئی انٹرنیٹ کے اوپر کوئی فضول چیزوں کی جگہ واقعا کوئی کارآمد چیز دیکھ لیں, لائف کو ڈیولپ کریں, اپنی اسکلس کو ڈیولپ کریں, پھر واقعا کوئی کام کریں. تو اس کا حل میں نے آپ کی خدمت میں عرض کیا. لکھا ہے کہ میری قضا نمازیں ہیں, کیا میں نمازیں شب پڑھوں یا پہلے قضا پڑھوں تو اس کا ایک بہت آسان تیزی سے حل عرض کروں گا. نماز شب کی جو 8 رکعت پہلی کی ہیں اس کی جگہ نماز قضا پڑھ لیں اور شفا اور وتر کو ایسے ہی پڑھ لیں تو آپ کو اس کا مزہ بھی مل جائے گا اور نمازیں جو قضا ہیں وہ بھی آپ کی انجام پاتی رہیں گی. اب اس کے بعد پھر پورا ایک لیٹر, یہ سوال نہیں ہے بھائی, یہ تو پورا لیٹر ہے, یہ 2 صفوں پر مشتمل اور وہ ہے بھی رومن اردو میں, تو اس کو پڑھنے میں ڈبل ٹائم چاہیے ہوگا. اب میں بہت معذرت چاہتا ہوں, چونکہ اگر یہ میں پڑھنے بیٹھ گیا یہ انگلش میں ہوتا تو شاید میں تھوڑا تیزی سے پڑھ لیتا. رائٹنگ کا سائز بہت اچھا ہے, پڑھنے کے لیے ایسی رائٹنگ کا سائز اچھا ہے, لیکن رائٹنگ ہے رومن میں, اس میں ٹائم زیادہ لگانا پڑ جائے گا اور آپ کا ٹائم میرے پڑھنے میں بہت لگے گا. انشاءاللہ اللہ نے چاہا تو خدا سے دعا کریں گے کہ کہیں اور سے مشکل حل ہو جائے گی. آخر میں خدا سے حضور دعا کرتے ہیں, ایک دفعہ درود بھیجے گا محمد وآل محمد. اے پاک پروردگار, تجھے واسطہ محمد و آل محمد کا, کتنا اچھا ہے بیوی کے نام کا تذکرہ کر لیتے ہیں. اللہم صلی علی محمد و آل محمد. اللہم بحق فاطمہ و ابیہا وبعلہا وبنیہا والسر المستودع فیہا. پروردگارہ اس قلیل کو اپنی بارگاہ میں قبول فرما. اے پاک پروردگار, نبی اور اولاد نبی کی محبتوں سے ہمارے دلوں کو منور فرما. نسلاً بعد نسلاً قیامت تک ہماری تمام نسلوں کو ان کے جانصاروں میں قرار فرما. خدایا ہمیں اپنی اولاد کی صحیح تربیت کرنے کی سعادت نصیب فرما. ہماری اولاد کو شر اشرار زمانے کے حوادث سے, خطرناک حوادث سے محفوظ فرما. اے پاک پروردگار, تو نے ہمیں حب اہل بیت نصیب فرمایا ہے, ہماری اولادوں کو اس محبت میں اور اضافہ نصیب فرما. اے پاک پروردگار, تجھے واسطہ محمد و آل محمد کا, ان کے چاہنے والے دنیا میں جہاں کہیں بھی ہیں ان کی جان مال عزت و آبرو اور اولاد کی حفاظت فرما. اے پاک پروردگار, دعائیں تیری حجت کے لیے ہیں خدایا, تجھے حجت خدا کا واسطہ, ہمارے تمام مرحومین کے تمام گناہ صغیرہ و کبیرہ کی مغفرت فرما. ہمارے تمام زندوں کو دین کے راستے پر چلنے کی سعادت نصیب فرما. اے پاک پروردگار, امام کے ظہور مبارک میں تعجیل فرما, ان کے لشکر کی تعداد میں اضافہ فرما, جو امام کے دشمن قابل اصلاح نہ ہونے واسطے جہنم فرما. اے خدایا, تجھے واسطہ محمد و آل محمد کا, ہمیں امام کی نصرت کی سعادت نصیب فرما, نصرت کی راہ میں شہادت نصیب فرما. ربنا تقبل منا انک انت السمیع العلیم. بجاہ محمد و آلہ الطاہرین, اب اپنے تمام مرحومین کے لیے, تمام مومنین و مومنات کے مرحومین, ہمارے مرحومین اور وہ جو علماء و رفا فقہا دنیا سے رخصت ہوئے, اس امام بارگاہ کے اندر جنہوں نے خدمتیں کی اور دنیا سے رخصت ہوئے, اس کے بانی محترم تمام کے مرحومین, تمام مرحومین کے لیے ایک سورہ فاتحہ اور 3 مرتبہ سورہ اخلاص تلاوت فرمائیے گا.